نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي پیغام قرآن پارا نمبر 9 جو سورة العراف کی آیت نمبر 88 سے شروع ہوتا ہے اور کچھ حصہ سورة الانفال کا بھی اسی پارے میں ہے سورة العراف کے مضامین کو ہم شروع سے دیکھ چکے دہرا لیتے ہیں پہلی 10 آیتیں سورت مبارکہ کے مضامین کا ایک اشاریہ تھا پھر 11 سے 35 فضل کا بیان تھا اور 36 سے 58 عبد کا بیان اور 59 سے 141 جو حصہ اس وقت ہم پڑھ رہے ہیں اس میں پچھلی قوموں میں سے 6 معروف قومیں جن سے عرب لوگ آگاہ تھے اور یہ عرب ہی کے ارد گرد کے علاقوں میں آنے والے انبیاء کرام کی قومیں تھیں ان کے قصے معروف تھے اسی لیے اللہ تعالیٰ نے انہی کو بنیاد بنا کر مکہ والوں کو سمجھایا گیا کہ دیکھو تمہارے پاس بھی ایک نبی آیا ہے اگر تم نے اس کی بات نہ مانی تو کہیں تمہارا انجام بھی وہی نہ ہو جائے جو پچھلی جھٹلانے والی قوموں کا ہوا اور پھر اس میں ہم یہ بھی دیکھتے ہیں کہ لوگ کس طرح سے اللہ کی بات کو نہیں مانتے اور پھر اس کی سزا بھگتتے ہیں پھر آیت 142 سے 171 جو ہمارے اس بارے میں آئے گا تاریخ بنی اسرائیل کے کچھ اہم واقعات کا تذکرہ ہے اور آیت 172 سے 179 میں ازل ابد اور درمیانے عرصے کے واقعات یعنی ماضی حال اور مستقبل اور 180 سے 206 جو سورت کے اند تک عبرت اور معیزت ہم آیتوں کی ترتیب کے ساتھ اگر چلتے ہیں تو آیت نمبر 94 سے 95 تک کا ٹاپک ہے آفات انسان کو جھنجھوڑنے کے لیے آتی ہیں جیسے زلزلے میں زمین اوپر کی نیچے اور نیچے کی زمین اوپر آ جاتی ہے اسی طرح اللہ تعالیٰ قوموں کی زندگی میں مختلف قسم کی وبائیں مختلف قسم کے پریشان کرنے والے حالات اس لیے لاتے ہیں کہ جو بہت سخت ہو چکے ہیں لوگ وہ نرم ہو جائیں جیسے کرسٹ توڑ دیا جائے تو اندر کا نرم پانی باہر آ جاتا ہے اسی طرح قومیں جب سٹربن ہو جاتی ہیں جب وہ اپنی ہی مستی میں جینے لگتی ہیں اور کچھ زیادہ ہی بے تکلف ہو کر اللہ تعالیٰ کے سامنے اپنی مرضیوں کو منوانے کی باتیں کر لگتی ہیں تو پھر اللہ تعالیٰ کو منوانا تو پھر آتا ہی ہے تو جب بھی کبھی کسی کے اوپر کوئی وبا آئے گی تو اس کے پیچھے یہی بات ہوگی پھر آیت 96 ایمان اور تقویٰ کی برکات یعنی اللہ تعالیٰ ایمان اور تقویٰ کی وجہ سے آسمان سے بھی رزق دیتا ہے اور زمین بھی ایسی قوم کے لیے رزق کے خزانے انڈیل دیتی ہے بَلَوَنَّ أَهْلَ الْقُرَىٰ آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِّنَ السَّمَاءِ تو آج اگر ہم ایمان لا کر تقویٰ نہیں اختیار کرتے تو دوسرے لفظوں میں آپ کہہ دیجئے کہ آپ اللہ تعالیٰ کی نعمتوں کا انکار کرتے ہوئے دکھتے ہیں پھر اس کے بعد 97 سے 102 میں ہمارے لیے درس عبرت ہے کس طریقے سے درس عبرت ہے کہ دنیا میں غور و فکر کرو افامین اہل القرآن یاتیہم باسنا بجاتم بیاتم وہم نائمون یعنی تم اپنی زندگی کی مستیوں میں مگن ہو اور تمہیں کیا پتا کہ اچانک اللہ تعالیٰ کی پکڑ آ جائے تو پھر کیا کرو گے بیٹھے رہو گے کیا اللہ تعالیٰ تمہیں نہیں پکڑ لے گا اور اسی طرح سے ایک انسان جب اللہ سبحانہ تعالیٰ کے ساتھ اپنا تعلق کمزور کرتا ہے تو پھر اللہ تعالیٰ اس کو اپنی پکڑ سے اپنے ڈراووں سے ہوش دلاتا ہے کہ ذرا سمجھ کرو ذرا عقل کرو اور تم اپنے آپ کو دیکھو کہ تم کدھر کھڑے ہو پھر اسی طرح سے آپ دیکھیے کہ جب ایک انسان اللہ تعالیٰ کے ساتھ اپنا معاملہ بگاڑ دیتا ہے تو پھر اللہ کی پکڑ اس کے بالکل کہہ لیجئے کہ دروازے کے باہر ہوتی ہے اور عموماً ایسا انجانے میں نہیں ہوتا جب لوگ اللہ تعالیٰ کے حکموں کو توڑتے ہیں اور اللہ تعالیٰ کی مرضیوں کو نہیں مانتے تو پھر اللہ سبحانہ تعالیٰ اپنی طرف سے اس طرح کے جھنجھوڑ دیتا ہے یا ایسی ہے کہ جیسے بچہ بہت ہی زیادہ اپنی بات کو آگے کرنے والا بن جائے اور پھر ماں کی بات کو نہ مانے تو پھر ماں آخر اس کو ڈاکٹر پہ لے جاتی ہے کہ اس کو انجیکشن لگوا دو اللہ تعالیٰ کے لیے کوئی مثال نہیں ہے لیکن صرف مثالیں ہوتی ہیں ہمارے اپنے سمجھنے کے لیے کہ جب ہم بھی نہیں سنورتے جب ہم نہیں سدھرتے تو اللہ تعالیٰ کس طریقے سے انسان کے ساتھ اس طرح کے معاملے کر دیتے ہیں پھر اس کے بعد 103 سے 108 حضرت موسیٰ علیہ السلام کا فرعون سے مکالمہ ہے اور 109 126 تک موسیٰ علیہ السلام کا جادوگروں سے مقابلہ ہے حق کے راستے میں کبھی کبھی اس طرح بھی ہوتا ہے کہ وقت کے حکمرانوں کے بلائے ہوئے لوگوں کو آمنے سامنے کھڑا کر کے سوال جواب کیے جاتے ہیں اور کبھی حقیقی طور پہ پھر معجزات دکھانے کا وقت بھی آ جاتا ہے پھر آیت 127 سے 129 میں بنی اسرائیل پر فرعون کے ظلم اور حضرت موسیٰ علیہ السلام کی ایمان افروز نصیحت کا ذکر ہے यानी एक अच्छे लीडर होने के नाते जब भी दिल नरम देखे लोगों के तो उनको अल्लाह ताला की तरफ करने वाली बात की। फिर 130 से 137 आले फिरौन पर आफात का नज़ूल हुआ। 9 किस्म के मुख्तलिफ अजाबों का जिक्र हमें मिलता है। फ़र्सिल अलैहिम फ़र्सलना अलैहिम व तूफ़ान अवल जराद अवल कुम्मल। क्या पता चला कि कौमें जब सीधी तरह बात नहीं मानती तो फिर अल्लाह ताला उनको मुख्तलिफ किस्म की आफात का शिकार कर देते हैं। फिर 138 से 141 में इसका टॉपिक क्या है? अनदेखे माबूद की इबादत से इनकार करना, यानी जो रब नज़र नहीं आता फिर हम उसकी इबादत कैसे करें। जब इंसान मुशरिक कल्चर के साथ रहता है ना तो उसमें ये सवाल उठता है, क्योंकि वो तो देखता है कि लोग बड़ी खूबसूरत सी मूर्ति के आगे जाके माथा टेकते हैं, तो फिर उस वक्त उसको लगता है कि अच्छा मैं तो शायद भी बहुत ही बोरिंग हूँ, या मैं तो कोई जल्दी ही बातों में आ गया। तो फिर हमें तो वो रब चाहिए जो कि हमें खुली आंखों से दिखे, और इस तरह के मुतालबे करके लोग फिर बाज़ दफ़ा अल्लाह के गज़ब का शिकार हो जाते हैं। फिर आयत 142 से 143 अल्लाह ताला के दीदार की ख्वाहिश। मूसा अलैहिस्सलाम के दिल में भी दीदार की ख्वाहिश थी, यही मुतालबा 70 सरदार भी बात में करते हैं। फ़र्क क्या है? मूसा की ये ख्वाहिश उनकी मोहब्बत की बुनियाद पे थी, जबकि सरदारान जो गए साथ आपके 70 के करीब थे जो, उनकी ये ख्वाहिश बेयकीनी को यकीन में बदलने के लिए थी। आप और मैं खुद से पूछ सकते हैं कि क्या हम भी अल्लाह ताला को देखना चाहते हैं, और उसके पीछे फिर मोटिव या इंसेंटिव क्या है। 144 से 145 तौरात का नज़ूल और इसकी अफादियत। अल्लाह ताला ने उस दौर के तकाज़ों को पूरा करने के लिए ये खूबसूरत किताब दी थी, लेकिन वो किताब जो पहले ही दिन गिरा दी गई या टूट गई, उसके अहकाम को बाद में कौम ने भी बहुत ही ज़्यादा तोड़फोड़ कर दी। तो ऐसी चीज़ें जब अल्लाह की तरफ से आती हैं तो बिल्कुल प्योर होती हैं, लेकिन बाद में लोग फिर उसमें अपनी मर्ज़ी से रंग आमेजियाँ करते हैं। 146 से 147 तकब्बुर करने वाले को हिदायत नहीं मिलती। सौसरिफ़ अन आयाती अल्लज़ीन यतकब्बरून फ़िल अर्ज़ बग़ैरिल हक़। आज भी देख लीजिएगा, तकब्बुर बहुत सारे लोगों के इल्म के रास्ते की रुकावट है। मैं पढ़ूँ, अच्छा मैं इधर बैठूँ, मैं रूल्स फॉलो करूँ, मैं तो ऐसी मैं इस मैं को ज़िबा कर दीजिए, आप इल्म ले लेंगे, और इल्म के बाद इंशाल्लाह अगला माइल स्टोन फिर हिदायत का होगा। 148 से 154 बछड़े की पूजा। ये बछड़ा भी असल में एक सिंबल दिखता है हमें अपने लिए, कि उनके तो बछड़े ये थे, हमारा बछड़ा क्या है, और क्या वाकई हम इसके ऊपर भी गौर व फिक्र करते हैं। फिर आयत 155 से 156 जिसमें हज़रत मूसा अलैहिस्सलाम की ईमान अफरोज़ दुआ है, और 157 में इत्तबाए रसूल नबी सल्लल्लाहु अलैहि वसल्लम की तबाह करने का मैदान, और आपसे ताल्लुक़ की बुनियादें हैं। यानी सिर्फ नामों से बात नहीं बनेगी जब तक अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जैसे काम नहीं करोगे। अल्लज़ीन यत्तबिउन रसूलन नबीयिल उम्मिश। फिर आयत नंबर 158 नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की रिसालत तमाम इंसानों के लिए है। कुल या अय्युहन्नास इन्नी रसूलुल्लाहि इलैकुम जमीया। आपकी रिसालत सबके लिए थी, लेकिन पहुँचे वो अरबों को। आज इंसानियत को मैं और आप ये पैगाम देने के मुकल्लफ़ हैं। 159 से 162 बनी इसराइल पर अल्लाह ताला के एहसानात और बनी इसराइल की नशुक्री। जितनी नेमतें ज़्यादा मिलती हैं ना, इंसान अमूमन उतने ही ज़्यादा बिगड़ जाते हैं, और ख़ास तौर पे बिगाड़ में जब नशुक्रापन आ जाए तो फिर अल्लाह ताला के साथ मामला और भी बदल जाता है। फ़बद्दलल्लज़ीना ज़लमू मिनहुम क़ौलन ग़ैरल्लज़ी क़ीला लहुम। तो जब ये रवैये होते हैं तो फिर अल्लाह की तरफ से पकड़ भी आने लगती है। 163 से 166 अजाब से बचने के लिए बुराइयों से रोकना ज़रूरी है। यानी जब किसी जगह बुराइयां आम हो जाएं और लोग ना रोकें तो अल्लाह ताला की पकड़ उनके ऊपर आनी लाजिम है, और यही कल था, यही आज भी है, और अल्लाह ताला ने इसी चीज़ को यहाँ बयान कर दिया कि जब कोई कौम लोगों में बुराइयां देखे और फिर लोगों को ना रोके ना टोके, तो गोया के क़ालू माज़िरतिन इला रब्बिकुम की लिस्ट से नीचे हो जाते हैं, और अल्लाह के रास्ते में फिर उनके पास कोई उज़र मौजूद नहीं होता। 167 टू 68 बनी इसराइल पर क़यामत तक अजाब के कोड़े बरसते रहेंगे। हर दौर में कुछ ना कुछ इनके साथ हुआ, इसीलिए फरमाया अल्लाह ताला ने वइस्तअज़ना रब्बुका लयबसन्ना अलैहिम इला यौमिल क़ियामति मन यसूमुहुम यसूमुहुम सुअल अजाब। यानी कभी एक हुक्मरान कभी दूसरा हुक्मरान इनके सरों पे मुसल्लत किया जाएगा। 169 किताब के नाअहल वारिस। फ़खलफ़ मिन बादिहिम खल्फ़ुन वरिसुल किताब। यानी ऐसे ना खल्फ थे کہ گناہ کرتے، دنیا کا مال پیش ہوتا ان کے، رشوت کے طور پہ، حرام کے طور پہ لے لیتے اور بعد میں پھر اس کی تاویلات پیش کرتے. 170 اللہ کے محبوب ترین بندوں کی تین صفات، یمسکون الکتاب، یمسکون بالکتاب، اقام الصلاۃ اور مصلحین. 171 طور پہاڑ کے نیچے عہد، یعنی ان کے سر پہ طور کو کھڑا کیا گیا. وَإِذْ نَطَقْنَا الْجَبَلَ فَوْقَهُمْ كَأَنَّهُ ظُلَّةٌ، یعنی ایک سائبان کی طرح تھا اور اوپر ان کو ایسے لگا. وَظَنُّوا أَنَّهُ وَاقِعٌ بِهِمْ، ہائے لگتا ہے یہ تم پہ گری پڑے گا، تو اس وقت اللہ نے ان سے عہد لیا تھا. 172 سے 174 عہدِ الست، وَإِذْ أَخَذَ رَبُّكَ مِن بَنِي آدَمَ مِن ظُهُورِهِمْ ذُرِّيَّتَهُمْ وَأَشْهَدَهُمْ عَلَىٰ أَنفُسِهِمْ، ہر ایک کی روح سے لیا گیا ہے. 175 سے 178 خواہشات کی پیروی کرنے والے کے لیے کتے کی مثال ہے، کہ کتا بھی رال ٹپکاتا ہے، کتا لالچ کا سمبل بھی ہے. تو یہاں یہی بات اللہ تعالیٰ نے بیان کر دی کہ وہ کون ہے جس کو آیتوں کا علم تو دیا گیا لیکن وہ اس سے نکل گیا، یعنی نعمت کا حق ادا نہ کر سکا اور عزت اس کو راس نہ آئی. اللہ علم سے ہی جو عزت دینے والے تھے، اس نے اس علم کو دنیا بنانے کے لیے اور اسی طرح اپنی خواہشوں کو پورا کرنے کے لیے جب بگاڑ دیا، تو اللہ نے اس کے لیے سا مثلا نل قوم الذین کذبوا بآیاتنا وانفسهم کانوا یظلمون. پھر 179 غافل انسان جانوروں سے بھی بدتر ہے، کیونکہ جانور کو بھی پتہ ہے کہ ہم نے اپنے مالک کی وفاداری کرنی ہے. اسی لیے کہا وَلَقَدْ زَرَعْنَا لِجَهَنَّمَ كَثِيرًا مِنَ الْجِنِّ وَالْإِنسِ لَهُمْ قُلُوبٌ لَا يَفْقَهُونَ بِهَا وَلَهُمْ أَعْيُنٌ لَا يُبْصِرُونَ بِهَا. آیت 180 اللہ کو پکارو اس کے اسماء حسنہ کے ساتھ، اللہ کے بہت پیارے پیارے نام ہیں. وَلِلَّهِ الْأَسْمَاءُ الْحُسْنَى فَادْعُوهُ بِهَا، تو اللہ تعالیٰ کے نام کسی اور کو نہ دو اور کسی اور کا نام اللہ کو نہ دو. مثلا اللہ تعالیٰ کو رام کہنا، بھگوان کہنا، ایشور کہنا، یہ درست نہیں ہوگا. پھر اسی طرح سے 181 سے 186 درس عبرت ہے کہ کیسے اللہ تعالیٰ مختلف لوگوں کو ہدایت دیتے ہیں، لیکن والذین کذبوا بآیاتنا سنستدرجہم من حیث لا یعلمون، اللہ تعالیٰ کا قانون استدراج، تھوڑا تھوڑا کر کے پکڑنا، جیسے کبھی کوئی چوہے کو پکڑنے کے لیے امرود کا ٹکڑا لگا دے اور اس کو ایک ایسے کیچر میں لگا دے کہ جہاں چوہا آئے گا اور ساتھ ہی اس کی گردن کٹ جائے گی. تو بعض دفعہ اللہ تعالیٰ انسانوں کو اسی طرح سے سبق سکھاتے ہیں کہ تم اپنے آپ کو ٹھیک کر لو. پھر اسی طرح سے اللہ تعالیٰ نے 187 سے 188 میں نبی اکرم صلی اللہ علیہ وسلم کا اعتراف عاجزی اور بے بسی بیان کی، یعنی اتنے اعلیٰ مقام پہ پہنچنے کے باوجود بھی آپ کے اندر کوئی تکبر نہیں تھا، کوئی بڑائی نہیں تھی، بلکہ اپنے آپ کو آپ بہت ہی ڈاؤن ٹو ارتھ کر کے پیش کرتے تھے. اور ایسے ہی لوگوں کو اللہ تعالیٰ پھر عزت بھی دیتا ہے اور بلندیاں بھی دیتا ہے. پھر آیت نمبر 189 سے 190 انسانوں کی ناشکری، یعنی کیسے اللہ تعالیٰ ان کو نعمتیں دے اور وہ نعمتوں کا انکار کر دے، تو اللہ تعالیٰ ایسے لوگوں سے پھر نعمتیں چھین بھی لیتا ہے. کیسے پہلے اللہ کی سے مانگتے ہیں اور جب اللہ تعالیٰ دے دیتا ہے تو اس کو دوسروں کے ناموں کے ساتھ منسوب کرنے لگتے ہیں. هُوَ الَّذِي خَلَقَكُم مِّن نَّفْسٍ وَاحِدَةٍ. پھر آیت 91 سے 98 معبودانِ باطل کی لاچارگی، قیامت کے دن سب پریشان ہوں گے اور ایسے لوگ سنتے تو ہیں لیکن جواب نہیں دے سکتے. اور ایسے لوگ أَلَهُمْ أَرْجُلٌ يَمْشُونَ بِهَا، کیا ان کے پاؤں ہیں جن سے یہ چلتے؟ ام لہم عینی یبتشون بیہا، ہاتھ ان کے جس سے یہ تھامے؟ ام لہم آعین یبصرون بیہا، آنکھیں ہیں جس سے دیکھیں؟ یا پھر کہ ان کے کان ہیں؟ مراد یہ ہے کہ اس میں سے کچھ بھی نہیں ہے ان کے پاس. اور 199 سے 202 خذ العفو وامر بالعرف وارد عن الجاہلین، عفو درگزر کی تلقین. کیا پتہ چلا کہ جب لوگ نہیں مانتے تو ان کے ساتھ پھر ایسا ہی معاملہ ہوتا ہے. پھر آئے 203 معجزات کی طلبی اور اللہ تعالیٰ کا جواب. معجزے تو وہی مانگے جن کو ماننا ہے، تو معجزہ آ گیا اور مانیا نہ تو اللہ تعالیٰ کی طرف سے پکڑ ہوگی. 204 قرآن پاک سننے کے آداب، سماعت قرآن کے آداب میں سے ایک ادب کیا ہے؟ وَإِذَا قُرِئَ الْقُرْآنُ فَاسْتَمِعُوا لَهُ وَأَنصِتُوا لَعَلَّكُمْ تُرْحَمُونَ. اور 205 سے 206 اللہ کے ذکر کے آداب. واذكر ربك في نفسك تضرعا وخيفا ودون الجهر من القول. تو کیا پتہ چلا کہ ایک ایک آیت ایک موتی ہے، ایک ہیرا ہے، ایک ڈائمنڈ ہے. ہم جس کو توجہ سے سنیں گے ہمارا دل اس پہ جمے گا. اب چلتے ہیں سلیکٹڈ ورسز پہ، چنی ہوئی آیات میں سے کچھ ہدایات جس پہ کان لگا کر ہم سنیں گے اور پھر اس پہ عمل کی کوشش کریں گے. پارے کے شروع میں ہی سے دیکھ لیجئے، تو آیت 94 سے 96، آزمائشوں کے مقاصد. کیوں آتی آزمائشیں؟ کرونا کا وائرس کیوں پھیلا؟ لاک ڈاؤن کیوں ہے؟ غریب بیچارے کیوں گھروں میں بیٹھے ہیں؟ تو اس کا جواب، وَمَا أَرْسَلْنَا فِي قَرْيَةٍ مِّن نَّبِيٍّ إِلَّا أَخَذْنَا أَهْلَهَا بِالْبَأْسَاءِ وَالضَّرَّاءِ لَعَلَّهُمْ يَتَضَرَّعُونَ. اور ہم نے کسی بستی میں کوئی نبی نہیں بھیجا مگر وہاں کے رہنے والوں کو سختیوں اور تکلیفوں میں مبتلا کیا تاکہ وہ عاجزی اختیار کریں. کیا عاجزی آئی ہمارے اندر یا ہم خود سے پوچھیں؟ پھر جب اللہ تعالیٰ ان کی بدحالی کو آسودگی سے بدل دیتے ہیں، یہاں تک کہ مال اور اولاد میں وہ زیادہ ہو جاتے ہیں، تو اکثر لوگ کیا کہتے ہیں؟ ہمارے باپ دادا پہ بھی ایسے حالات آئے تھے، ہاں فلاں سن میں بھی ایک ایسا ہی تاؤن آیا تھا اور فلاں موقع پہ بھی بارشیں برسی تھی، سیلاب آیا تھا. یعنی سبق نہیں لیتے، اس کو مدر نیچر کہہ کر اور ادھر ادھر سے جوڑ توڑ کرتے ہیں. اللہ تعالیٰ کہتے ہیں جب وہ ادھر ادھر کی بحثیں کر رہے ہوتے ہیں تو پھر ہم ان کو فَأَخَذْنَاهُمْ بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ. کیا پتہ چلا کہ جب اس قسم کے حالات ہوں تو بہت زیادہ خبروں پہ توجہ رکھنا اور بہت حالات حاضرہ اور دوسروں کے نظریات کو جاننے کی بجائے عاجزی کرنی چاہیے. وہی ایک بات آگے کہہ دی، وَلَوْنَّ اَهْلَ الْقُرَىٰ آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ. کہ اگر بستیوں والے ایمان لے آتے، پرہیزگاری اختیار کرتے، تو ہم ان پر آسمان سے اور زمین سے برکتیں کھول دیتے، مگر انہوں نے تکذیب کی تو ہم نے انہیں اچانک پکڑ لیا. کیسے؟ ان کے اعمال کی وجہ سے. تو آپ کے میرے لیے پھر موجودہ حالات میں بھی یہی سبق ہے. اب تو میرا اللہ دلوں نے تسلیم کر ہی لیا کہ اللہ کی بڑائی بھی ہے اور اللہ جب چاہے گا یہ بات ختم ہو جائے گی، لیکن ہم اپنے حالات کو بدلنے سے زیادہ اپنی حالت کے بدلنے کی فکر کریں. 128 آیت میں دیکھیے گا، دور مغلوبیت میں قوموں کا حال کیا ہوتا ہے. جب وہ پسنے لگتی ہیں اور غیروں کے ہی افکار کا شکار ہوتی ہیں، تو اس وقت پھر لیڈر، مضبوط لوگ، مذہبی رہنما، ان کا فریضہ ہے کہ وہ لوگوں کو ریلیٹ کر کے دکھائیں. وہ دو مختلف گروہوں کا شکار لوگ نہ ہوں کہ ایک دین سیکھ رہے ہیں اور دنیا سیکھ رہے ہیں دوسری طرف، اور تیسرے صرف اپنے آپ کو ضائع کر رہے ہیں. بلکہ کیا دعائیں مانگی؟ قال موسیٰ لقومہ استعینوا باللہ واصبروا ان الارض للہ یورثھا من یشاء من عبادہ والعاقبۃ للمتقین. موسیٰ علیہ السلام نے اپنی قوم سے کہا کہ اللہ سے مدد مانگو اور ثابت قدم رہو، زمین اللہ کی ہے، وہ اپنے بندوں میں سے جسے چاہتا ہے اس کا مالک بناتا ہے، اور بہتر انجام کار تو متقین ہی کے لیے ہے. تو مورائل کو بلند کرنے والے لیڈر چاہیے، ہمتیں بنانے والے، ہمتیں توڑنے والے نہیں. پھر 157 آیت، 157 بہت امپورٹنٹ ہے، نبی کریم صلی اللہ علیہ وسلم اور امت کی ذمہ داریاں. یہ وہ آیت ہے کہ جس کو آپ کہہ سکتے ہیں کہ بنی اسرائیل کو اللہ کے نبی کی آمد کا ذکر کیسے دیا گیا، ان کی کتابوں میں کیسے ذکر تھا. الَّذِينَ يَتَّبِعُونَ الرَّسُولَ النَّبِيَّ الْأُمِّيَّ الَّذِي يَجِدُونَهُ مَكْتُوبًا مَكْتُوبًا عِنْدَهُمْ فِي التَّوْرَاةِ وَالْإِنْجِيلِ. جو لوگ اتباع کرے رسول اللہ صلی اللہ علیہ وسلم کی، جو نبی امی ہیں، جن کے ذکر مبارک کو وہ اپنے ہاں تورات اور انجیل میں لکھا ہوا پاتے ہیں، وہ ان کو نیک کاموں کا حکم دیتے ہیں اور برے کام سے روکتے ہیں، اور پاک چیزوں کو ان کے لیے حلال قرار دیتے ہیں اور حرام چیزوں کو ان کے لیے حرام قرار دیتے ہیں، اور ان کے سر اور گردن پر سے بوجھ اور توق جو تھے ان کو اتارتے ہیں. یعنی آپ دیکھیے کہ اللہ کے نبی کے یہ خصائص تھے. پہلی بات ہے، بنی اسرائیل کو پتہ تھا کہ ایک نبی آئے گا اور اس کا نام احمد ہوگا. پھر دوسری بات یہ ہے کہ آپ نیکیوں کا حکم دیں گے، برائیوں سے روکیں گے. پھر حلال چیزیں کن کو کہیں گے؟ جو پاکیزہ ہوں، اور جتنی بھی حرام اور گندی خبص چیزیں ان کو آپ ناپاک چیزوں کو حرام قرار دے دیں گے. پھر یدا انہم اسرہم کیا ہے؟ وقت کے طور پہ، رسم و رواج کے نام پہ، لائف سٹائل کے نام پہ، لینے دینے میں، بعض دفعہ دین کے نام پہ مجاہدوں اور اسی طرح کے استخاروں کے طور پر لوگ دین کو مشکل کر لیتے ہیں. اپنے کندھوں پر ایسے بوجھ، یہ کر لیا تو یہ دینا پڑے گا، اس کا یہ کفارہ، اور رہ جاتا لوگوں کے سر پر ایک مسلط کیا ہوا دین जिसके बाद आम इंसान तो खुद को पक्का जहन्नमी समझने लगता है और वो कहता है बस ये चंद दीनदारों ने जन्नत में जाना है, अल्लाह के नबी ने ऐसा कोई मेयार नहीं दिया। आपके करीब रहने वाला आपको एक बिल्कुल नॉर्मल इंसान पाता था। हमारे पास, दीन वालों के पास और वो लोग जो दुनिया में खोए हुए उनके पास बैठिए, आपको मुख्तलिफ शख्सियात दिखेंगी। तो क्या पता चला कि अल्लाह के नबी ने ज़िंदगी को आसान करना सिखाया। फ़र्ज़ और सुन्नत का फ़र्क रखना चाहिए, हलाल और मुबाह का फ़र्क रखना चाहिए, हराम और मकरूह का फ़र्क होना चाहिए। इससे फिर दीन खूबसूरत हो जाता है। और आपने वो तौक जो ग़ुलामी के थे, जो अपने ऊपर इस्लाम को बोझ समझने के थे, वो सारे उतार दिए। और इसी तरह से फल्लज़ीना मनु बिही वज़्ज़रूहु वनसरूहु वत्तबउन नूर अल्लज़ी उन्ज़िला माहु उलाइका हुमुल मुफ्लिहून। वो लोग जो उन पर ईमान लाए, ये काम आपने मैंने करने, सिर्फ अल्लाह के नबी से मोहब्बत ही नहीं करनी, सिर्फ इत्तबा और इताअत ही नहीं करनी, बल्कि तौकीर, ताज़ीम, इनकी मदद और उस नूर यानी कुरान के नूर को अपनी ज़िंदगियों में जगह देनी है। फिर उलाइका हुमुल मुफ्लिहून। सब कुछ कर लेते हैं लेकिन एक चीज़ हमसे बहुत कम होती है और वो है नसरूहु, उनकी मदद, उनके मिशन के रास्ते पे चलना। जो ज़िंदगी उन्होंने वक्फ कर दी अल्लाह के दीन के लिए, आज ये मुश्किल लगता है, अल्लाह ताला हमारे लिए ये भी आसान कर दे। फिर आयत 164, नहीं अनिल मुनकर, क्यों करें? लोग एक सवाल करते हैं, छोड़ें, सबको पता है, कौन मानता है, कितने लोग हो गए जी मुसलमान, और किसने ख़ानदान में आपकी बात सुनी। तो आज के बाद एक जवाब नोट कीजिए इस आयत में से, वइस क़ालत उम्मतुम मिनहुम लिमा तईज़ूना क़ौमन इल्लहु निल्लाहु मुहलिकुहुम औ मुअज़्ज़िबुहुम अज़ाबन शदीदा। जब कुछ लोगों ने भाने और हीले के साथ मछलियाँ पकड़ ली हफ्ते वाले दिन, तो लोगों ने उनको समझाना चाहा, तो एक गिरोह सामने आता है और क्या कहता है, और जब उनमें से एक जमात ने कहा तुम ऐसे लोगों को क्यों नसीहत करते हो जिनको अल्लाह ताला हलाक करने वाला या सख्त अजाब देने वाला है, तो उन्होंने कहा इसलिए कि तुम्हारे परवरदिगार के सामने माजरत पेश कर सकें और शायद कि वो परहेजगारी की रविश अख्तियार कर सके। तो इससे क्या पता चलता है, उज़र तो कायम रखिए, आपका मेरा काम मनवाना नहीं पहुंचाना है। वी आर कन्वेइंग, वी आर नॉट कन्विंसिंग दैम। तो उज़र रखिए, अपने इर्द गिर्द बुराइयों के ऊपर नज़र रखते रहिए, ऐसा ना हो कि कल फिर पकड़ हो जाए। फिर 165, अजाब से कौन बचाया जाता है? जब अल्लाह की पकड़ आती है तो अल्लाह ताला किन को बचाता है? फलम्मा नसू मा ज़ुक्किरू बिही अनजैनल्लज़ीना यनहौना निस्सूई वख़ज़्नल्लज़ीना ज़लमू बिअज़ाबिम बईसिम बिमा कानू यफ़सुकून। जब उन्होंने इन बातों को फरामोश कर दिया जिनसे इनको नसीहत की गई थी, तो वो लोग जो लोग बुराई से मना करते थे, हमने इनको निजात दी, और जो जुल्म करते थे इनको बुरे अजाब में पकड़ लिया, बस अब इसके कि वो नाफरमानी करते थे। यानी तीन में से सिर्फ एक गिरोह बचाया गया, और वो गिरोह था कि जिसने अमर बिल मारूफ और नहीं अनिल मुनकर किया था। अपने लिए भी ज़रा से इसके ऊपर गौर कीजिए, क्या हम भी अपने ख़ानदान, अपनी दोस्तों, अपने माशरे के अंधेरों के खिलाफ स्ट्रगल करते हैं, या हम भी आगे से यही कहते हैं देखी जाएगी? तो देखिए, ये आपके मेरे उज़र हैं। हम जो भी अल्लाह के सामने पेश कर सकेंगे कल पेश कर दिए जाएंगे, कि देख लीजिए अल्लाह ताला अपनी सी तो कोशिश की थी, फिर उसके बाद तू जान और अब तेरे बंदे जाने। ड्राइवर का काम गाड़ी चला देना है, जाने वाला किसी भी जगह पहुंचने की नीयत कर रहा है, क्या कर रहा है उसे ड्राइवर का कोई दखल नहीं होता। पोस्टमैन ख़त पहुंचा देता है, इसी तरह से उस ख़त में चाहे खुशी की खबर है, कोई उसको लेके फाड़ दे या उसको चूम ले, बिल्कुल इसी तरह से दाई दीन का काम उज़र कायम रखना होता है। और इसके बाद है फिर अहदे अलस्त 172, आपकी मेरी रूह से अल्लाह ताला ने दुनिया में आने से पहले ही ये ले लिया था और हर एक से लिया था। क़यामत तक के आने वाले हर बंदे की रूह हम उमर है, दुनिया में आने के एतबार से हमारे जिस्म डिफरेंट एजिस के हैं। वइज़ अख़ज़ा रब्बुका मिन बनी आदम मिन ज़ुहूरिहिम ज़ुर्रियतहुम वअशहदहुम अला अन्फुसिहिम अलस्तु बिरब्बिकुम। और जब तुम्हारे परवरदिगार ने औलाद आदम की पुश्त से इनकी औलाद को निकाला और इनसे खुद इन्हीं के मुतल्लिक इकरार लिया कि क्या मैं तुम्हारा रब नहीं हूँ, सब ने जवाब दिया क्यों नहीं, हम सब गवाह हैं कि तू ही हमारा रब है। ये इकरार इसलिए कराया था ताकि क़यामत के दिन कहीं यूं ना कहने लगो कि हमको तो इसकी खबर ही ना थी। ये है वो वादा जिसकी बुनियाद पे आज हर बच्चा मजबूर है मुसलमान होने पे। ला इलाहा इल्लल्लाह उसकी फितरत में है, डाटा में डाल दिया। आप कहेंगे हमें तो याद भी नहीं, तो क्या आपको अपनी पैदाइश याद है? आप कहाँ पैदा हुए, किधर गए, आपको शऊर है? लोगों ने बताया ये औरत आपकी माँ है, आप मान गए, ये शख्स आपका बाप है, आप मान गए। तो याद रखिए, अल्लाह ने अपने रब होने का वादा दिलों में डाल दिया, इसी वजह से तो आज कोई हिंदू ये नहीं कह सकता कि मैं हिंदू रहूंगा, मेरे तो माँ बाप हिंदू थे। कोई ईसाई, यहूदी, नसरानी, कोई बुद्धा, किसी दूसरे मजहब वाला ये नहीं कह सकता कि मैं तो भाई अपने माँ बाप के दीन पे हूँ। इसकी डिटेल तफसीर से सुनिए, बहुत अहम आयत है। फिर 175 से 176, दुनिया परस्त इंसान का किरदार। असल में बतलू अलैहिम नबल्लज़ी आतैनाहु आयातिना से लेकर लअल्लहुम यतफक्करून तक एक दुनिया परस्त इंसान है। अल्लाह ने उसको दीन का इल्म दिया, लेकिन उसके पीछे शैतान लग गया। याद रखिए, दीनदार के पीछे ज्यादा बड़े शैतान लगते हैं, बल्कि वो कहते हैं कि आलिम का तो शैतान भी आलिम ही होता है। फिर वो दीन के फितनों के में ले जाता है, और आपको मुझे अल्लाह ताला इल्म दे तो फिर इल्म के फितनों से बचा भी ले। वो फितने ज़्यादा सख्त होते हैं, क्योंकि जब किसी मुआशरे के आलिम बिगड़ जाते हैं तो आलम बिगड़ जाता है। तो बहरहाल, ख्वाहिश परस्त हुआ, कुत्ते की तरह राल टपकती भी, हलमी मजीद हलमी मजीद। तो अल्लाह ताला कहते हैं कि ये वो मिसाल है जिसको सुनकर भी कराहत आती है, तो फिर तुम ऐसा बनना तो कभी ना चाहोगे। कभी कभी माँ बच्चे को एक ऐसी करीख तस्वीर दिखा देती है तो बच्चा डर जाता है ना। बिल्कुल ये आयतें इसी तरह की लगती हैं कि अल्लाह ताला कहते हैं तुम्हें नफरत हो जाए उस किरदार से जो इल्म को पाकर भी दुनियादार बन जाए। फिर 179, अहले जहन्नम कौन है? वलक जरा नली जहन्नम कसीर मिन अल जिन्नी वल इंसी लहुम कुलूबुल्ला यफ़क़हून बिहा वलहुम आयुनुल्ला युबसिरून बिहा वलहुम आज़ानुल्ला यस्मऊन बिहा उलाइका कल अनाम बल हुम अदल उलाइका हुमुल गाफिलून। और हमने बहुत से जिन और इंसान दोजख के लिए पैदा किए हैं, इनके दिल हैं लेकिन इनसे समझते नहीं, और इनकी आंखें हैं मगर इनसे देखते नहीं, और इनके कान हैं इनसे सुनते नहीं। ये लोग बिल्कुल चौपायों की तरह हैं, बल्कि इनसे भी भटके हुए यही वो लोग हैं जो गफलत में पड़े हुए। अल्लाह ने नहीं कहा था कि जहन्नुम वाले काम करो? अल्लाह ताला को अपने इल्म अजली के साथ पता था कि ये दुनिया में जाकर गलत काम करेंगे, और ऊपर जो हमने वादे अलस देखा, वादे अलस को भूलने की सज़ा है ये, कि ज़ाहर बंदे का दिल होता है लेकिन उसको नहीं समझ आती बात, तो अल्लाह की नहीं आती। अक्ल बड़ी चलती है, माल कमाएंगे, 2 2 + 2 आएगा, A to Z आएगा, लेकिन उनको ला इलाहा इल्लाह और उसके तकाजे समझ नहीं आएंगे। वो ज़मीन वालों पे खुद हाथ से बनी हुई मूर्तियों के आगे झुकेगा, लेकिन अल्लाह जिसने इतनी प्यारी कायनात बनाई इसको साइड पे करेगा, या फिर उसके अपने बीच में रास्ते और वसीले बनाएगा। आंखें होती हैं, दिखता नहीं है क्योंकि हिदायत के रास्ते नहीं दिखते। कान होते हैं लेकिन सुनते नहीं क्योंकि हिदायत की बात नहीं सुनते। तो फिर चौपाए क्या उनसे भी बदतर है, क्योंकि चौपाए कभी शिर्क नहीं करते। तो सर में अल्लाह ताला का ये गुस्सा जो ये शिर्क करने वालों पे है। फिर 199 से 200, फरीज़ा दावत के लिए हिदायत। आपको मुझे अल्लाह ने ये जिम्मेदारी दी है कि हम अल्लाह की तरफ बुलाएं, तो फिर कुछ मैनर्स, कुछ एटिकेट सीख लेने चाहिए। ऐसे ही कुर्सी मेज़ लगा कर नहीं बैठना और लोगों को परेशान नहीं करना। खुजिल अफवा मरो बिल उर्फी वारिद अनिल जाहिलीन। तीन काम, ऐ नबी अफ इख्तियार कीजिए, जाने दो। अफ कहते हैं जाने दो, एज इट इज़, उसको उसके हाल पे छोड़ दो, यानी इग्नोर ग्रेसफुली। और नेक काम का हुक्म दीजिए, ये तो करना ही है। और फिर अगर कोई बहस करे, मुबासा करे, तो फिर जाहिलों से किनारा कशी कीजिए। अब जब कोई गालियाँ दे आपको अल्लाह की बात कहने पे, आप ला इलाहा इल्लल्लाह के और लोग के आपके हाथ टूट जाए नऊज़ुबिल्लाह, तो फिर ऐसी अगर नेगेटिविटी आए, रिजेंटमेंट हो, इंसान होने के नाते गुस्सा आए, तो वही मयनज़ग़न्नक मिनश्शैतानी नज़्ग़ुन फ़स्तईज़ बिल्लाही इन्नहू समीउन अलीम। फिर शैतान की तरफ से आपके दिल में किसी तरह का वसवसा पैदा हो तो अल्लाह से पनाह मांगिए, बेशक वो सुनने वाला और सब कुछ जानने वाला है। तो कितना खूबसूरत पैगाम है सूरत अल अराफ के एंड पे, कि अपने आप को हर लिहाज से बेहतर से बेहतरीन कर लो, करेक्टर बेहतर कर लो, किरदार साजी कर लो, जिद्दत किरदार मिल जाएगी तो इंशाल्लाह दावत और तबलीग के काम में भी बरकत होगी।